आयत नंबर 21 से 26। टॉपिक लिखिएगा बांझ हुई कौमें आद की उम्मीदें। जी, एक ऐसी हवा चली थी कि जिसमें कोई खैर नहीं थी। कौम आद पर उसी का तذکرہ ہے اور اسی پہ یہ سورۃ الاحقاف ہے کیونکہ اسی قوم کے نام کے ساتھ یہ نام آتا ہے۔ وَذْكُرْ أَخَا عَادٍ إِذْ أَنْذَرَ قَوْمَهُ بِالْأَحْقَافِ، اور آد کے بھائی کو یاد کرو جبکہ اس نے اپنی قوم کو احقاف میں ڈرایا۔ یہ جو ریت کے ٹیلے ہوتے ہیں نا، اس کو کہتے ہیں۔ آپ میں سے کوئی بتا رہا تھا نا کدھر ہوا چلتی ہے تو ٹیلا پورے کا پورا اڑ کے دوسری جگہ چلا جاتا ہے۔ مجھے تو سن کے اتنا اچھا لگ رہا ہے۔ یعنی ریت کا ٹیلا بنا ہوا ہے، وہ ڈوم سا، جب آندھی چلتی ہے تو وہ سارا اڑتا ہے گڑتا ہے اور جا کے کہیں دوسری جگہ پھر گھوم کے بیٹھ جاتا ہے۔ کیا پیارا منظر ہوگا۔ یہی بات ہے، ادھر احقاف اسی کو کہتے ہیں۔ جبکہ اس نے اپنی قوم کو احقاف میں ڈرایا، اور یقیناً اس سے پہلے بھی ڈرانے والے گزر چکے ہیں، اور اس کے بعد بھی یہ کہ تم سوائے اللہ تعالیٰ کے اور کسی کی عبادت نہ کرو، بے شک میں تم پر بڑے دن کے عذاب سے خوف کھاتا ہوں۔ قوم نے جواب دیا کہ آپ ہمارے پاس اس لیے آئے ہیں کہ ہمیں اپنے معبودوں کی پرستش سے باز رکھے، بس اگر آپ سچے ہیں تو جس عذاب کا آپ وعدہ کرتے ہیں اسے ہم پر لا ڈالیں۔ حضرت خود نے کہا، اس کا علم تو اللہ ہی کے پاس ہے، میں تو جو پیغام دے کر بھیجا گیا تھا وہ تمہیں پہنچا رہا ہوں، لیکن میں دیکھتا ہوں کہ تم لوگ نادانی کر رہے ہو۔ پھر جب انہوں نے عذاب کو بصورت بادل آتا دیکھا اپنی وادیوں کی طرف، تو کہنے لگے یہ بادل ہم پر برسنے والا ہے، نہیں دراصل یہ ابر وہ عذاب ہے جس کی تم جلدی کر رہے تھے، ہوا ہے جس میں دردناک عذاب ہے، جو اپنے رب کے حکم سے ہر چیز کو ہلاک کر دے گی، پس وہ ایسے ہو گئے کہ سوائے ان کے مکانات کے اور کچھ دکھائی نہ دیتا تھا۔ گناہ گاروں کے گروہ کو ہم ایسی ہی سزا دیتے ہیں، اور بالیقین ہم نے قوم عاد کو وہ قدرتیں دی تھیں، وہ تمہیں تو دی ہی نہیں، اور ہم نے انہیں کان آنکھیں اور دل بھی دے رکھے تھے، لیکن ان کے کانوں اور آنکھوں اور دل نے انہیں کچھ بھی نقصان نہ پہنچایا، جبکہ وہ اللہ تعالیٰ کی آیتوں کا انکار کرنے لگے، اور جس چیز کا وہ مذاق اڑایا کرتے تھے وہی ان پر الٹ پڑی۔ قوم عاد، عرصہ دراز تک ان پر بارش نہ ہوئی۔ ایک دن کالے کالے بادل امٹتے ہوئے آتے دیکھے، خوش ہو گئے، کہنے لگے اس میں بارش ہوگی۔ اس بادل کو آریس کہا گیا کیونکہ یہ آسمان کے بالکل بیچ میں ظاہر ہوتا ہے۔ حضرت ہود نے کہا کہ ڈر جاؤ، یہ بادل نہیں ہے جسے تم بادل سمجھ رہے ہو، یہ اللہ کی پکڑ ہو سکتی ہے، لیکن ان کو بات سمجھ نہ آئی۔ اور پھر وہی ہوا، جب ساری قوم اس بادل کے نیچے آ گئی تو اس میں سے آگ برسی۔ اللہ ہمیں ایسی گرمی سے بچا دے۔ حضرت عائشہ صدیقہ کہتی ہیں کہ میں نے اللہ کے نبی سے پوچھا کہ لوگ تو بادل کو دیکھ کر خوش ہوتے ہیں، لیکن آپ کے چہرے پر تشویش کے اثرات شروع ہو جاتے ہیں، ہاں؟ آپ نے فرمایا، عائشہ، اس بات کی کیا ضمانت ہے کہ اس بادل میں وہ عذاب نہیں ہوگا جو ایک قوم ہوا کے عذاب سے ہلاک کر دی گئی اس پر تھا؟ اس قوم نے بھی تو بادل دیکھ کر کہا تھا کہ یہ بادل ہے جو ہم پر بارش برسائے گا۔ یہ بخاری کی روایت ہے۔ اللہ کے نبی کو بادل دیکھ کر دعائیں سوجتی تھیں، ہم کو گانے سوجتے ہیں۔ آپ کی بھوک مر جاتی تھی اور ہم پکوان چڑھاتے ہیں، پکوڑے، سموسے۔ بادل کا موسم ہے، بارش کا موسم ہے، برسات کا موسم ہے، کتنی فرق ہے ہماری سوچ۔ اللہ ہماری اصلاح فرما دے۔ نبی صلی اللہ علیہ وسلم جب کبھی آسمان کے کسی کنارے سے ابر اٹھتا دیکھتے تو اپنے تمام کام چھوڑ دیتے، اگرچہ نماز میں ہوں، اور یہ دعا پڑھتے، اللہم انی اعوذ بک من شر ما فیہ، اے اللہ میں تیری پناہ میں آتا ہوں اس برائی سے جو اس میں ہے۔ بس اگر وہ کھل جاتا، یعنی بارش برس جاتی، آپ کو یقین آ جاتا کہ اس میں پانی ہے، تو پھر آپ اللہ عز و جل کی حمد کرتے، اور اگر برس جاتا تو یہ دعا پڑھتے، اللہم سیبا نافعا، اے اللہ اسے نفع دینے والا اور برسنے والا بادل بنا۔ یہ مسلم احمد کی روایت ہے 190۔ تو کیا سیکھا؟ قیامت کی ہولناکیوں سے بچنے کی دعا کرنی ہے، ہر اس کام سے بچنا ہے جو اللہ کے احکام کے راستے میں رکاوٹ بنے، موسموں کی تباہی سے پناہ مانگنی ہے، اپنی اور اپنی نسلوں کی ہدایت کی دعا کرنی ہے۔ پچھلی قوموں کے قصے کہانیاں سمجھ کر نہیں بلکہ عبرت حاصل کرنے کے لیے پڑھنے ہیں، اور کبھی بھی ایسے وقتوں میں اللہ تعالیٰ کو غصہ نہیں دلانا۔ آگے دیکھیے 27 سے 35، لکھے ایک در بند، 100 در کھلے۔ ये जुमला हम कब बोलते हैं? जब कोई हमारी उम्मीदों पे पूरा नहीं उतरता, तो हम कहते हैं नहीं तो ना सही और बढ़े। अल्लाह के नबी सल्लम बहुत ज़्यादा उम्मीदें लेकर ताइफ की तरफ गए। वहाँ निस्बतन पढ़े लिखे लोग थे, पैसे वाले भी थे। आपने सोचा कि ऐसे लोग अमूमन खुले दिल के होते हैं, मक्का वाले तो ज़िद में आ गए हैं, तो चलो मैं ज़रा जाकर इनको दीन की दावत दूँ। लेकिन उन्होंने तो वो कर दिया कि जो ज़र्बुल मिसल बन गया। दुखी दिल के साथ, ज़ख्मी पाँव के साथ वापस आ रहे थे मक्का की तरफ कि रास्ते में क्या हुआ, एक दर बंद था तो 100 दर खुल गए। जिन्नों की एक जमात ने आपसे फ़ायदा उठा लिया। आइए सुनते हैं और दुआ करते हैं कि अल्लाह ताला हमें नबी की सुन्नतों पे चलते हुए ताइफ जैसे पहाड़ी मुकामात पे भी जाकर दीन की दावत देने की तौफीक अता फरमाए। वलकद अहलकना मा हौलकुम मिनल कुरा, और यकीनन हमने तुम्हारे आसपास की बस्तियां तबाह कर दीं, और तरह तरह की हमने अपनी निशानियां बयान कर दीं ताकि वो रुजू कर लें। क्या पता चला कि कुरान पाक इसलिए आया कि लोग उससे रुजू करें। बस कुर्ब इलाही हासिल करने के लिए उन्होंने अल्लाह के सिवा जिन जिन को अपना माबूद बना रखा था, उन्होंने इनकी मदद क्यों ना की, बल्कि वो तो इनसे खो गए। बल्कि दरअसल ये महज झूठ और बिल्कुल बहतान था। और याद करो, जबकि हमने जिन्नों की एक जमात को आपकी तरफ मुतवज्जह किया कि वो कुरान सुने, बस जब नबी के पास पहुँच गए तो एक दूसरे से कहने लगे खामोश हो जाओ। नोट कीजिए, आपकी तरह जिन्नात भी खामोशी से कुरान सुन रहे थे। फिर जब पढ़कर ख़त्म हो गया तो अपनी कौम को खबरदार करने के लिए वापस लौट गए। कहने लगे हमारी कौम, हमने यकीनन वो किताब सुनी है जो मूसा के बाद नाजिल की गई, जो अपने से पहली किताबों की तस्दीक करने वाली है, जो सच्चे दीन की और राह रास की रहनुमाई करती है। ऐ हमारी कौम, अल्लाह की तरफ बुलाने वाले का कहा मानो, इस पर ईमान लाओ, अल्लाह तुम्हारे तमाम गुनाह बख्श देगा और तुम्हें अलमनाक सजा से बना देगा। और जो शख्स अल्लाह की तरफ बुलाने वाले का कहना न माने, बस वो ज़मीन में कहीं भाग कर अल्लाह को आजिज़ नहीं कर सकता। एक सबक पढ़ा, मुबल्लिग बन गए। ये होते हैं बेहतरीन स्टूडेंट, कैसे बात सुनकर तबलीग करते हुए दिखते हैं, और पहले ही दिन दावा का सबक पढ़कर तौहीद की दावत देने लगे। हम तो अभी तक ये सोचते हैं कि नहीं, अभी तो बहुत मुश्किल है, अभी तो 8-10 इल्म हासिल करेंगे, फिर कहीं जाकर अंसारुल्लाह बनने का ख्वाब देखेंगे। तो ऐसा नहीं होता। याद रखिए, वो काम है ये जो कर कर के आता है, साथ साथ तज़किया भी होता जाए और तरबिया भी होती जाए, इससे बेहतर उस्ताद कभी तैयार नहीं होंगे। ये साइमल्टेनियसली चलने वाले काम हैं। ये किताब अपने पास रखने वाली है ही नहीं, और फिर उसके बाद जो कुछ होता है। सिर्फ हम गलती क्या खाते हैं, हम कहते हैं कि हम जो बात कहेंगे उसको उस्तादों की बात के साथ जोड़ने लग जाते हैं। वो ऐसे बोलते, हम ऐसे बोलते, ये करते वो करते, दिस एंड दैट। मेरे पास एक सिस्टर आई, कहीं भी मैंने दर्स दिया, उसमें कुछ चीज़ें कोट की, बिल्कुल सीधी सादी खातून लग रही थी। खैर किस्सा मुख्तसर, लंबी बात को छोटा करते हैं, तो जो मैंने फिगर एंड फैक्ट्स दिए थे, मुझे कहने लगी ये जो आज आपने बातें बताई हैं ना, ये मुझे इस पे लिख देते हैं। कापी थी हाथ में, लिखना चाह रही थी, लिखा नहीं जा रहा था। कहती मैं भी एक जगह पढ़ाती हूँ तो मैं उसमें ये उनको बातें बताऊँगी। मैंने कहा ज़रूर, श्योर। मेरी स्क्रीन पे वो स्लाइड खुली थी ऑलरेडी जो मैंने फिगर्स दिए थे, मैंने उनके सामने कर दी। मैंने कहा आप इसमें से नोट करें, उनको लिखना भी नहीं आ रहा था। फिर मैंने बोलना शुरू कर दिया तो उनको फिगर्स नहीं थे लिखने आ रहे। मैंने एकदम उनसे कहा कि आप लोगों को पढ़ाती हैं? ऐसी लगी और कहती मेरे बच्चे हैं ये वो। यानी मैं आपको जो बात कहने लगी ना, उस दर्द को महसूस कीजिएगा। मैं ये सोच में रह गई कि ये सामने लिखी बात को देखकर सही नहीं लिख पा रही, ये डिलीवर क्या करती होंगी। अब इस दर्जे पे जब आप हैं, मैंने उन्हें कहा कि अगर आप चाहें तो ये जो मैंने बताया इसकी रिकॉर्डिंग भी आपको दे देती हूँ, आप जाके यही सुना दें। खुश हो गई, लेकिन उनके अपने जहन में ये कभी नहीं आया था। देखिए मकसद है पहुँचाना, ये तो नहीं कुछ ज़रूरी कि मैंने जाकर बोला, ऐसे ही है ना। मैं बोल रही हूँ या मैं अपनी रिकॉर्डिंग चला दूँ, देखना क्या कि आपको क्या मिल रहा है। बस दफ़ा शैतान ये धोखा डाल देता है दिल में, एबिलिटी पैदा कीजिए, सीखिए, प्रैक्टिस कीजिए, ट्रेनिंग कीजिए, फिर बढ़िए, आहिस्ता आहिस्ता आप आगे बढ़ते जाएंगे। लेकिन ये सोचना कि आप खुद बोलकर ज़्यादा अच्छा मैसेज दे सकते हैं, कम से कम मेरा भी इस पर शरह सदर नहीं रहा, इसलिए नहीं रहा कि हम क्वालिटी डाउन करके हम अपनी कुछ छोड़ेंगे, कुछ रखेंगे। और मैं खुद सोच रही थी कि ये अब कल जाकर अपनी क्लास में ये बातें बताएंगी तो अल्लाह जाने किस तरह बता पाएंगी। कसूर नहीं, नीयत अच्छी है, इरादा अच्छा है। याद रखिए, अगर आपको मुझे अपनी आखिरत प्यारी है ना, मेरी ज़िंदगी बड़ी मुख्तसर है, मुझे अब अपने मज़ीद वक्त को इस चीज़ के लिए लगाना कि मैं भी उस दर्जे पे पहुंच सकूं कि जिस दर्जे पे बात को सोच के समझ के करना है, अभी बहुत वक्त है, ये भी चलेगा। लेकिन साथ ही साथ पहले मैं जो है वो तो शुरू कर दूं। जो लोग मौजूदा रिसोर्सेज को यूज़ करके दावत और तबलीग के काम में आ जाते हैं ना, एक वक्त आता है कि अल्लाह उनसे और भी अच्छा काम लेता है, उस्तादों से भी अच्छा लेता है। 15 मिनट की रिकॉर्डिंग आपने सुनाई, बीच में 15 मिनट का आपका अपना डिस्कशन रिकैप है, आपको और क्या चाहिए? जिम्मेदारी भी आपकी नहीं है। तो यहाँ ये छोटी सी बात ऐसे ही, इसमें लंबी हो गई बात, ज़रूरत नहीं थी, लेकिन मैं जिन्नों के इस अमल पे हैरान हूँ कि अल्लाह के रसूल सल्लम का दिल कितना दुखी था कि कहाँ से निकला और कहाँ गया। यहाँ से अमल की बात भी लिखी है। कभी कभी आप उम्मीद किसी और की लेकर जाते हैं, मिल कुछ और जाता है। कैसा नहीं होता कि आप गए कुछ और लेने बाज़ार, वो तो मिला ना मिला, उससे अच्छी चीज़ मिल गई। तो जिन्नों को अल्लाह ताला ने हमारे लिए यहाँ एक रोल मॉडल बना दिया। और अब नोट कीजिएगा कि जिन्नों की पूरी तबलीग, यही चीज़ सूरह जिन में आएगी, 29वें पारे की सूरह जिन, पूरी इसी जिन का खुतबा है, उसका लेक्चर है आप कह लीजिए। देखिए, एक मेन नुक्ता तौहीद, कैसे, आइए देखिए क्या कहते हैं। और ना अल्लाह के सिवा और कोई इसके मददगार होंगे, ये लोग खुली गुमराही में हैं, क्या वो नहीं देखते कि जिस अल्लाह ने आसमान और ज़मीन को पैदा किया और इनके पैदा करने से वो ना थका, वो यकीनन मुर्दों को ज़िंदा करने पर कादिर है, क्यों ना हो, वो यकीनन हर चीज़ पर कादिर है। वो लोग जिन्होंने कुफर किया, जिस दिन जहन्नुम के सामने लाए जाएंगे, इनसे कहा जाएगा क्या ये हक नहीं है, तो जवाब देंगे हाँ कसम है हमारे रब की हक है। यानी अल्लाह जहन्नुम पे खड़ा करके कह रहा है बताओ अब यकीन आया, भीगी बिली बन कर कहेंगे जी अब तो यकीन आ गया, हमने देख भी लिया, अब हमें पता चल गया ये क्या है। आयत का नंबर हाईलाइट करके इसको ज़रा देख लीजिए, बाद में ये अरबी आयतों को पढ़ेंगे, आपको अच्छा समझ आएगा। आयत नंबर 34, व यौम युरदुल्लज़ीना कफरू अलन्नार, सवाल जो होगा वो हाईलाइट कर लीजिए, अलैसा हाज़ा बिलहक। जैसे बच्चा ना माने ना, तो एक दिन आप उसको कान से पकड़ कर ले जाती हैं, कहते देखो अब आया यकीन, हो गया ना फेल, यही कहानी है। कालू बला व रब्बिना, कहेंगे हाँ हमारे रब की कसम बात तो सच थी। अल्लाह ताला फरमाएगा अब अपने कुफर के बदले अजाब का मज़ा चखो, पस से पैगंबर आप ऐसा सब्र कीजिए जैसा सब्र आली हिम्मत रसूलों ने किया, और इनके लिए अजाब तलब करने में जल्दी ना कीजिए, ये जिस दिन अजाब को देख लेंगे जिसका वो वादा किए जाते हैं, तो ये मालूम होने लगेगा कि दिन की एक घड़ी ही दुनिया में ठहरे, यानी पूरी ज़िंदगी एक घड़ी जैसी लगेगी, ये है पैगाम पहुँचा देना। देखिए एक लफ्ज़ है बलाग, बस बलाग, इतना इसमें वाकई बलाग है ना कि आप इसका हक नहीं अदा कर पा रहे, बलाग पहुंचा देना है। बात तो पहुंची कि नहीं पहुंची, ली कि नहीं ली, हमने पहुंचा दी। फहल युहलकु इल्लल कौमुल फासिकून, बस बदकारों के सिवा कोई हलाक ना किया जाएगा। क्या सीखा? कि अल्लाह ताला अपने दीन के काम ले लेता है जिनसे लेना हो। और याद रखिए कि ये वाक्या जो आयत 29 में था जिन्नात का, ये वादी नखला के करीब पेश हुआ। अल्लाह के नबी फजर की नमाज़ पढ़ा रहे थे तो जिन्नों को बड़ा तजस्सुस था कि आजकल आसमानों पे पहरे क्यों लग गए हैं, सख्ती बड़ी हो गई है, सिक्योरिटी आजकल सख्त है, और जाकर देखते हैं कि हुआ क्या। चुनाचे मशरिक मगरिब में जिन्नों की टोलियाँ जो थी वो इधर उधर आने लग गई, और एक टोली ने फिर कुरान सुना और ये सब कुछ हुआ। और इसी तरह के वाक़यात हमें और भी जगहों से मिलते हैं। आपके मेरे सीख कर इंशाल्लाह कहने के मौके, नंबर एक अल्लाह की हुदूद को पामाल नहीं करना, नाफरमानी से बचना है, नागहानी आफात से पनाह मांगनी है, हुकूक-ए-इबाद का ख्याल रखना है, रिश्ते जोड़ने हैं, دین کی دعوت دینے والوں کی بات غور سے سننی ہے. اللہ تعالیٰ آپ کے میرے لیے اس کو آسان کر دے. پھر آپ دیکھیے کہ نبی صلی اللہ علیہ وسلم کو یہاں صبر کا حکم دیا گیا نا, فصبر. کیا پتہ چلا کہ اللہ نے حجت پوری کر دی. آپ کو یہ نہیں کہہ سکتا کہ ہمیں پتہ ہی نہیں, کوئی آتا تو بتاتا. احساس ہو گیا پہلے شروع میں, آپ دیکھیے کہ انسان آدھی پونی نیکیوں پہ راضی ہوتا ہے, آہستہ آہستہ پھر انسان کو وہ پوری نمازیں بھی بوجھا لگتی ہیں. شروع میں دو نمازیں پڑھے کہتے ہیں دو تو پڑھتی ہوں نا, کیا ہو گیا تین نہیں پڑھتی, اچھا چار تو پڑھتی ہوں نا, ایک تو نہیں پڑھتی نا. جس طرح اندھیرے میں سانپ اور رسی کا فرق نہیں پتہ چلتا نا, اس طرح وہ لوگ جن کی زندگی میں قرآن کا نور نہیں چمکا, ان کو پتہ ہی نہیں ہے کتنے بڑے بڑے سانپ پکڑے ہوئے گناہوں کے نام کے, لیکن وہ مزے سے انجوائے کر رہے ہیں. جس دن قرآن کی لائٹ جلے گی ہاتھوں سے وہ سانپ بھی گریں گے اور انشاءاللہ خیر بھی ہوگی. اصل بات یہ ہے کہ آپ کو مجھے اس بات کی خواہش کرنی ہے کہ اللہ تعالی ہمیں ضائع ہونے سے بچا لے. اگلی سورت محمد ہے. قرآن پاک میں انبیاء کرام کے نام پر کتنی سورتیں پڑھ چکے, ذرا بولیے میرے ساتھ. سورت یونس, سورت خود, سورت یوسف, سورت ابراہیم, اور آج پڑھیں گے سورت محمد انشاءاللہ. تلاوت سنیں گے.
بسم اللہ الرحمن الرحیم. الذین کفروا وصدوا عن سبیل اللہ اضل اعمالہم والذین آمنوا وعملوا الصالحات وآمنوا بما نزل على محمد وهو الحق من ربهم كفر عنهم سيئاتهم وأصلح بالهم. ذلك بأن الذين كفروا اتبعوا الباطل وأن الذين آمنوا اتبعوا الحق من ربهم كذلك يضرب الله للناس أمثالهم.
جزاك الله خير. سورة محمد بہت ہی زبردست سورت ہے. اس کا ایک نام سورت قتال بھی ہے. صدقہ جاریہ کے کام ایسے کرو کہ بات میں نہروں کی طرح ثواب اور اجر جاری ہو جائے. اللہ سبحانہ تعالیٰ نے اس سورت میں خاص طور پہ جنت کی نہروں کا ذکر کیا ہے. قرآن پاک پہ غور و فکر کی بات کی ہے, لیکن اس سورت کا اگر الگ سے دیکھیں تو جو بنیادی ٹاپک ہے وہ ہے حبط اعمال, کیے کرائے اعمال ضائع نہ ہو جائیں. آئیے اس شعور سے پڑھیں گے, اور خاص طور میں پھر اس میں آپ کو صحابہ کرام کا نبی صلی اللہ علیہ وسلم کے ساتھ جو رشتہ تھا اس کی مٹھاس محسوس ہوگی. اللہ کرے کہ ہم لوگ بھی نبی صلی اللہ علیہ وسلم کے ساتھ اس تعلق کو محسوس کر سکیں. پہلی 11 آیات, ٹاپک لکھے گا, ان تنصر اللہ ینصرکم ویثبت اقدامکم. اگر تم اللہ کی مدد کرو گے تو وہ تمہاری مدد کرے گا اور تمہارے قدموں کو جما دے گا. کیا پتہ چلا, اللہ قدم جما دے گا, تم نکلو تو صحیح. کبھی کبھی جب ہمارے سامنے دین کے بہت سارے تقاضے آ جاتے ہیں تو ہم کرنا چاہتے ہیں لیکن سٹیپ نہیں لے سکتے. جیسے وہ کہتے ہیں نا کہ بارش کا پہلا قطرہ کون بنے گا, بلی کے گلے میں گھنٹی کون باندھے گا. تو یہاں اصل میں یہ سبق ہے کہ بسم اللہ کرو, اٹھو تو صحیح, چھوٹا سا کام شروع کرو, اللہ خود ہی برکت دے گا. ہوتا کیا کہ ہم بڑے بڑے کام کرنے کے شوق میں چھوٹے چھوٹے کام چھوڑ دیتے ہیں. آئیے دیکھتے ہیں. بسم اللہ الرحمن الرحیم. الذين كفروا وصدوا عن سبيل الله أضل أعمالهم. شروع اللہ کے نام سے جو بڑا مہربان اور رحم فرمانے والا ہے. جن لوگوں نے کفر کیا اور اللہ کی راہ سے روکا, اللہ نے ان کے اعمال برباد کر دیے. اور جو لوگ ایمان لائے اور انہوں نے اچھے کام کیے اور اس پر ایمان بھی لائے جو محمد صلی اللہ علیہ وسلم پر اتاری گئی, دراصل ان کے رب کی طرف سے سچا دین بھی وہی ہے. اللہ نے ان کے گناہ دور کر دی اور ان کے حال کی اصلاح کر دی. یہ اس لیے کہ کافروں نے باطل کی پیروی کی اور مومنوں نے اس دین حق کی اتباع کی جو ان کے اللہ کی طرف سے ہے. اللہ تعالیٰ لوگوں کو ان کے احوال اسی طرح بتاتا ہے. تو جب کافروں سے آپ کا آمنا سامنا ہو تو گردنوں پہ وار مارو, اور جب ان کو اچھی طرح کچل ڈالو تب خوب مضبوط قید و بند سے گرفتار کرو. پھر اختیار ہے, خواہ احسان رکھ کر چھوڑ دو یا فدیہ لے لو یہاں تک کہ لڑائی ختم ہو جائے. یہی حکم ہے. اگر اللہ چاہتا تو خود ہی ان سے بدلہ لے لیتا, لیکن اس کی مرضی تو یہ ہے کہ تم میں سے ہر ایک کا امتحان دوسرے سے لے. اور جو لوگ اللہ کی راہ میں شہید کر دیے جاتے ہیں اللہ ان کے اعمال ہرگز ضائع نہ کرے گا, انہیں راہ دکھائے گا اور ان کے حالات کی اصلاح کر دے گا, اور انہیں اس جنت میں لے جائے گا جس سے انہیں پہلے سے شناسا کر دیا ہے. جنت میں جاتے ہی آپ اپنا گھر پہچان لیں گی انشاءاللہ. اے ایمان والو, اگر تم اللہ کے دین کی مدد کرو گے تو وہ تمہاری مدد کرے گا. دوبارہ بولوں اس جملے کو؟ آج کتنے لوگ ہیں جو اپنے ذاتی دکھوں سکھوں اور مصروفیات کا نام لے کر اللہ کے دین کے کام کو پیچھے ڈال دیتے ہیں, حالانکہ اللہ کیا فرماتا ہے, اگر تم اللہ کے دین کی مدد کرو گے تو وہ تمہاری مدد کرے گا. بتائیے, اللہ اچھے کام کرے گا ہمارے یا ہم خود اچھے کر سکتے ہیں؟ اللہ پہ ڈال دیجئے. اور تمہیں ثابت قدم رکھے گا, اور جو لوگ کافر ہوئے اور ان کے لیے ہلاکت ہو اللہ ان کے اعمال کو غارت کر دے گا. یہ اس لیے کہ وہ اللہ کی نازل کردہ چیز سے ناخوش ہوئے. نوٹ کریں بار بار, یار ہے بیمان ضل اللہ, یہ نہیں کہا جا رہا قرآن. اصل میں یہاں حدیث کی دلیل ہے کہ قرآن کے ساتھ ساتھ ہر وہ بات جو نبی پر نازل کی گئی وہ اللہ کی طرف سے ہے. بس اللہ نے بھی ان کے اعمال کو ضائع کر دیا. کیا ان لوگوں نے زمین میں چل پھر کر اس کا جائزہ نہیں لیا کہ ان سے پہلے کے لوگوں کا کیا نتیجہ ہوا؟ اللہ نے انہیں ہلاک کر دیا, اور کافروں کے لیے اس طرح کی سزائیں ہیں. وہ اس لیے کہ ایمان والوں کا کارساز خود اللہ تعالیٰ ہے, اور اس لیے کہ کافروں کے کام بنانے والا کوئی نہیں ہے. اللہ اکبر کبیرہ. سورۃ محمد کا آغاز بڑا انیوژول ہے. کیا دیکھا ہم نے اس کے شروع میں ابھی تک؟ اگر آپ دیکھیں, روک ٹوک کے بغیر کفر اور اسلام کی جنگ. یاد رکھیے کہ ہر اچھا حاکم کمانڈر اپنی آرمی اور اپنی فوج کو گائیڈ کرتا ہے. یہ نہیں کہتا میدان جنگ میں جا کے پیار کرنا, میدان جنگ میں جا کے لو لیٹر لکھنا دوسری قوم کو, فوج کو, جا رہے ہو تو بہادری سے لڑنا, ٹارچر نہیں دینا, فیصلہ کن جنگ کرنا. آپ سانپ یا شیر کو زخمی کر کے چھوڑ دیں تو وہ اور بفر جاتا ہے. یہاں بتایا جا رہا ہے کہ نبی صلی اللہ علیہ وسلم کے ذریعے سے صحابہ کرام کو جو سبق پڑھایا گیا تھا کہ اگر میدان جنگ میں جاؤ تو واقعی بھی شیر بن کے وہاں لوگوں کی آنکھوں میں آنکھیں ڈالو. دوسری بات آپ دیکھیے کہ اس میں جنت کی بات ہو رہی ہے. بخاری کی روایت ہے 65:35, جب مومن آگ سے چھوٹ جائیں گے, دعا کریں ہم بھی چھوٹ جائیں, تو جنت دوزخ کے درمیان ایک پل پر روک لیے جائیں گے, اور آپس میں ایک دوسرے پر جو مظالم تھے ان کے بدلے اتار لیے جائیں گے. جب بالکل پاک صاف ہو جائیں گے تو جنت میں جانے کی اجازت مل جائے گی. قسم اللہ کی, جس طرح تم میں سے ہر ایک شخص اپنے دنیا کے گھر کی راہ جانتا ہے اور گھر کو پہچانتا ہے, اس سے بہت زیادہ وہ لوگ اپنی منزل اور اپنی جگہ سے واقف ہوں گے. اور رفحہ پہ یہ بات ہے, یعنی جنت میں جا کر آپ کو ایڈریس نہیں پوچھنا پڑے گا, جی پی ایس نہیں لگانا پڑے گا, ادھر ادھر بھٹک بھٹک کے نہیں جانا پڑے گا. ایگزیکٹلی جیسے دنیا میں آپ اپنے گھروں میں جاتے ہیں تو آپ کو راستہ پتہ ہوتا ہے. ویسے کچھ لوگ ایسے بھی ہیں بھولے دنیا میں جن کو اپنے گھر کا راستہ بھی نہیں آتا. جی ریئلی بلیو کریں تو اللہ سے دعا کیجئے کہ اللہ ہمیں ان جنتوں کے قابل کر دے. دوسری بات ہم نے اس میں سیکھی, اللہ کی مدد. اللہ کی مدد کیسے؟ اللہ کو آپ کی میری مدد کی ضرورت ہے؟ بالکل بھی ضرورت نہیں ہے. اللہ کے دین کی مدد کو اللہ اپنے نام پہ لیتا ہے. یہ وہی بات ہے جیسے کہتے ہیں نا, میں یقرض اللہ قرضا حسنا, کیا ہم اللہ کو قرض دیتے ہیں؟ نہیں، اللہ کے دین کو دیتے ہیں نا. تو اللہ ایسی چیزوں کو اپنے نام لیتا ہے کہ یہ میرے نام ڈال دو، آئی ول ٹیک کیئر آف دیٹ. یہ مطلب ہے اس کا. پھر ہم نے کیا سیکھا؟ کہ اعمال کی قبولیت کی دعا کرنی ہے، صلہ رحمی کرنی ہے، اللہ تعالیٰ سے اپنی اصلاح کی دعا کرتے رہنا ہے، راہ حق اپنانا ہے جس پر چل کر ابدی فلاح ملے گی، دین کے راستے میں شہادت کی دعا کرنی ہے. اور یہاں ہم نے یہ بھی سیکھا کہ اللہ کے راستے میں چلنے سے ہی استقامت آتی ہے. تو اگر ابھی تک بھی آپ بہت تھڑکے ہوئے ہیں اور ٹیڑھے میڑھے ہیں، تو ایک دفعہ پورے دل سے چل پڑیں. یاد رکھیے کہ دل میں شک ہو اور پھر بھی عمل کرتے جائیں، ایسی زندگی بڑی سخت بری زندگی ہوتی ہے. لا یموت فیہا ولا یحیٰ. ایسا بندہ شک کی وجہ سے اور بھی دوسروں کو نقصان دیتا ہے. ایک طرف ہو جائیں، مقصد بنا لیجئے، اور پھر اس کے بعد اللہ کے راستے میں انصار اللہ بن کر سر دھڑ کی بازی لگا دیجئے. اللہ تعالیٰ آپ کے میرے لیے اس کام کو آسان کر دے.